यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आठौं राष्ट्रिय सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै सामाजिक सुरक्षालाई दिगो बनाउन सरकारको रचनात्मक सहयोग रहने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। नेपाल राष्ट्र बैंकद्वारा आजदेखि 100 रूपियाँको नोट नयाँ साथ सजामा निष्कासन र हङकङको ताइपो जिल्लामा आवासीय भवनहरूमा भएको आगलागीमा मृत्यु हुनेहरूको संख्या 44 अझै 270 बेपत्ता। अब समाचार विस्तारमा। सामाजिक सुरक्षा सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच पेन्सन योग्य समाज र उत्पादकत्व अभिवृद्धि सहित नागरिक जीवनको रक्षा भन्ने नाराका साथ आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदैछ। असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगारलाई मूल मन्त्र मानेर 8 वर्ष अघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागि हो। प्रधानमन्त्री सुशीला कार्कीले समृद्ध नेपाल निर्माणको अभियानमा सामाजिक सुरक्षा प्रणाली मार्फत आन्तरिक पूँजी निर्माणको आयाम महत्वपूर्ण हुने बताउनु भएको छ। आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुलुकको सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहने विचार व्यक्त गर्नुभयो। सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा सरकारको रचनात्मक सहयोग रहने स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री कार्कीले आफ्ना श्रमिक कर्मचारीहरूको सामाजिक सुरक्षालाई बोझको रूपमा नभई शानको रूपमा लिन पनि रोजगारदाताहरूलाई आग्रह गर्नुभयो।
समृद्ध नेपाल निर्माणमा सामाजिक सुरक्षा प्रणाली मार्फत आन्तरिक पूँजी निर्माणको आयाममा न्यायोचित प्रतिफल सहित राज्यले आन्तरिक पूँजीको रूपमा परिचालन गर्ने विषयहरूलाई कसरी प्रष्ट दिशा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी सम्बोधनको लागि वातावरण तयार गर्ने विश्वास दिलाउन चाहन्छु। सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण गर्न चाहन्छु। आफ्ना श्रमिक कर्मचारीहरूको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिऊ, यसलाई शानको रूपमा लिऊ।
प्रधानमन्त्री कार्कीले श्रमिकले र रोजगारदाताले जम्मा गरेको रकम सार्थक परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुष्करले श्रम बजारलाई व्यवस्थित गर्दै मुलुकको वित्तीय क्षेत्रलाई पनि योगदान पुग्ने बताउनुभयो। त्यसै गरी कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हालसम्म सामाजिक सुरक्षा कोषमा 26 लाख भन्दा बढ़ीलाई आबद्ध गराएको जानकारी दिँदै अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई पनि समेट्न शुरू गरिएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले साना तथा मझौला उद्योगमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्नु पर्नेमा जोड़ दिनुभयो। सामाजिक सुरक्षा कोषको स्थापना दिवसका अवसरमा सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढ़ी योगदान गर्ने संचार, शिक्षा, स्वास्थ्य र निजी व्यावसायिक संस्थालाई कोषले प्रशंसा पत्र पनि प्रदान गरेको छ। यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा मन्त्रालय अन्तर्गत रहेका संचार संस्थाहरू सार्वजनिक सेवा प्रसारण नेपाल, रासस, गोर्खापत्र, प्रेस काउन्सिल र न्यूनतम पारिश्रमिक निर्धारण समितिका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। आठौं सामाजिक सुरक्षा दिवस मनाउँदासम्म कोषमा आबद्ध हुनेहरूको संख्या उल्लेख्य वृद्धि हुँदै गएको छ। सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी 2075 साल मंगिर 11 गतेदेखि शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा 25 लाख भन्दा बढ़ी योगदानकर्ताहरू सूचीकृत भएको कोषले जनाएको छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले सबै क्षेत्रका श्रमिकहरूलाई समेट्ने गरी दायरा विस्तार गरेसँगै कोषमा सूचीकृत हुनेहरूको संख्या बढ़दै गएको छ। सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी 2075 मंगिर 11 गते योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम थालेको थियो। 2076 साउन 1 गतेदेखि औपचारिक क्षेत्रमा रोजगारदाता कोषको योजनामा सूचीकृत भई श्रमिकहरूलाई कोषमा जोड्न शुरू भएको हो। कोषमा हालसम्म 25 लाख भन्दा बढ़ी योगदान योगदानकर्ता सूचीकृत भएका छन् भने योगदानकर्ता र राष्ट्रिय कल्याणकारी कोषको समेत गरेर 1.25 अर्ब लगानी योग्य रकम कोषले परिचालन गरेको सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारी बताउनुहुन्छ।
यो छोटो समयमा सबै क्षेत्रका कर्मचारी श्रमिकहरू आबद्ध हुने गरी कोषले दायर विस्तार गरिसकेको छ र आजसम्म आबद्धताको संख्या चाहिँ करिब 25 लाख भइसकेको छ। योगदानकर्ताको योगदान रकम र कोषको चाहिँ रकम सहित करिब 1.25 अर्बको लगानी योग्य रकम चाहिँ कोषले परिचालन गरिसकेको छ। 17 अर्ब र जतिको हाम्रो अवकाश भुक्तानी र दावी भुक्तानी चाहिँ भइसकेको छ। सामाजिक सुरक्षा कोषको दायरा विस्तारले श्रमिकको मनोविज्ञानमा सामाजिक सुरक्षा कोषको कारणले गर्दा स्वास्थ्य कसरी राज्यको हुन सक्छ, कसरी स्वास्थ्यलाई सर्वव्यापी बनाउन सकिन्छ, दिगो स्रोतमा आधारित पेन्सनेबल समाज कसरी बन्न सक्छ, यी समग्र आयाम मार्फत कसरी एउटा मुलुकमा उत्पादन र उत्पादकत्व अभिवृद्धि हुन सक्छ भन्ने सन्देश चाहिँ दिन सकेको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकले जम्मा गरेको रकमबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र अवकाश रकम दावी गर्न सक्ने व्यवस्था कोषले गरेको छ। पछिल्लो समय कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषको योजनामा नियमित गराउनका लागि परिवार र छोराछोरीलाई समेत स्वास्थ्य उपचार गराउने सेवा विस्तार गरेपछि यसप्रति आकर्षण थप बढेको छ। सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन मार्फत सबै क्षेत्रका श्रमिकको योगदान क्षमता रहने गरी कोष मार्फत आफ्नो र आफ्नो पुस्ताको भविष्य सुरक्षित हुन्छ भन्ने महसुस श्रमिकलाई गराउने गरी कोषले काम गरिरहेको प्रवक्ता अधिकारीको भनाइ छ।
सबै सरकारवाला पक्षहरू सँगसँगै हातेमालो गरेर अगाडि बढियो भने सामाजिक सुरक्षा कोषका योजनाहरूको प्रभावकारी कार्यान्वयन मार्फत सर्वव्यापी स्वास्थ्यको पहुँच, दिगो स्रोतमा आधारित पेन्सनयोग्य समाज, त्यसपछि यसबाट सिर्जना भएको आन्तरिक पुँजीको राज्यमा परिचालन गर्न सकिने आधार चाहिँ बनाउँछ।
कोषको योजनामा आबद्धता हुने विषय निरन्तर प्रक्रिया हो। छोटो समयमा कोषमा आबद्ध हुनेहरूको संख्याले यसको प्रभावकारिता बढ्दै गएको देखाउँछ। चालू आर्थिक वर्षमा सरकारले सामाजिक सुरक्षातर्फ 3.98 अर्ब रुपियाँ रकम विनियोजन गरेको छ। सरकारले छुट्याएको कुल बजेटको करिब 15% सामाजिक सुरक्षामा खर्च हुँदै आएको छ। सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या बढेसँगै त्यसको दायित्व वहनका लागि सरकारलाई पर्ने आर्थिक भार कम गर्न योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध हुनु अनिवार्य शर्त हो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेहरूको संख्यामा उल्लेख्य वृद्धि सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। नेपाल राष्ट्र बैंकले आजदेखि 100 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ। बैंकले आज एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलन चल्तीमा आएको जानकारी दिएको हो। नयाँ विशेषता सहित चलन चल्तीमा आएको नयाँ नोटमा बायाँ तर्फ सगरमाथाको चित्र र दायाँ तर्फ लाली गुराँसको छाप रहेको छ। नोटको मध्य भागमा नेपालको नक्सा अशोक स्तम्भको चित्र रहेको छ। यसै गरी अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानका लागि छामे र थाहा पाउने एउटा कालो थोप्ला र बायाँ तर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा माया देवीको चित्र रहेको बैंकले जनाएको छ। सुरक्षाका लागि नोटमा 2 मिमी चौडा भएको र सिधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रंग देखिने सुरक्षा धागो राखिएको छ। नोटमा तत्कालीन गवर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर पालीमा विक्रम सम्बत 2081 लेखिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालय तथा विज्ञ समूहको आकार घटाइएको छ। प्रधानमन्त्री सचिवालयमा 20 जना कार्यरत रहेकोमा 14 जनालाई हटाएर 6 जनालाई मात्रै राख्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अब सचिवालयमा 1 जना मुख्य सल्लाहकार, 1 जना जनसम्पर्क सल्लाहकार, 1 जना प्रमुख स्वकीय सचिव, 1 जना प्रेस संयोजक, 1 जना फोटोग्राफर र 1 जना जनस्वास्थ्य विज्ञ गरी 6 जना मात्र रहने प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गत भदौ 24 गते सर्वोच्च अदालतमा आगजनी गराउने कार्यमा संलग्न नेपाल ल क्याम्पस सोभियुका पूर्व सभापति विष्णु ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ। उनले जेएनजी प्रदर्शनका क्रममा अदालत जलाउन उस्काउनुका साथै स्वयं संलग्न भएको भिडियो फुटेज तस्विर लगायत प्रमाणका आधारमा हिजो चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटना लगत्तै लुकीछिपी चितवनमा बसेका उनलाई हिजो पक्राउ गरिएको हो। ढुङ्गेल तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्ति कारीबाट 2079 सालमा ल क्याम्पसमा सोभियु सभापति भएका थिए। विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ। पशुपतिनाथको मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी एवं तत्कालीन गोर्खा मीडियाका संचालक छविलाल जोशीको मुद्दाको सुनवाई आज पनि स्थगित भएको छ। सो मुद्दा आज बिहिबार न्यायाधीश मिलन कुमार राई र सानुमाया डंगुलको तीन नम्बर इजलासमा परेको थियो। रविका कानून व्यवसायीले आजको सुनवाई स्थगित गरी पाऊ भनी निवेदन दिएका कारण सुनवाई स्थगित भएको अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले जानकारी दिनुभयो। साता पनि लामिछानेकै कानून व्यवसायीले स्थगितको निवेदन दिएर रोकिएको थियो। पाल्पामा यति बेला आन्तरिक पर्यटकको चहल पहल निकै बढ़ेको छ। पर्यटनको प्रचुर सम्भावना र प्रशस्त पर्यटकीय स्थलहरू भए पनि पाल्पामा पर्यटकलाई लामो समयसम्म अड्याई राख्ने र भुलाउने पूर्वाधारको भने अझै विकास हुन सकेको छैन। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
एकदमै राम्रो छ, दरबारहरू सबैको धर्म खुलाएको छ, राम्रो छ।
दरबार पनि राम्रै छ, अरू चिजहरू पनि हेर्दैछौ। संग्रहालय पनि राम्रै बनाएछन्, पहिलाकोले राम्रो छ, ठुलो छ।
विद्यालयबाट शैक्षिक भ्रमणमा पहिलो पटक पाल्पा आउनु भएका राजन काफले र इन्द्रा बटाला त्यति बेला यहाँका रानीमल, श्रीनगर, पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, ऋषिकेशव धाम, रेडी लगायतका स्थानमा विद्यालय, विभिन्न संघ संस्थाहरूको अध्ययन, अवलोकन, भ्रमण, तीर्थ यात्रा गर्न आउने आन्तरिक पर्यटकको भीड लाग्ने छ। पाल्पामा विभिन्न धार्मिक, ऐतिहासिक, पुरातात्विक, साहसिक पर्यटकीय स्थलहरू रहेका छन्। कैलालीको लम्की चुहाबाट आउनुभएका प्रेम काफले,
एकदमै राम्रो लाग्यो। दरबार हेर्दाखेरि, भौगोलिक क्षेत्र हेर्दाखेरि एकदमै राम्रो लाग्यो। पूर्व राजाहरूले कसरी गरे रहेछन् भन्ने अध्ययनै गर्नुपर्छ।
पाल्पा आउने पर्यटकलाई लामो समय भुलाउन र पर्यटन क्षेत्रमा धेरै काम गर्न बाँकी नै रहेको छ। यद्यपि पर्यटकको सहजताका लागि नेपाल पर्यटन बोर्डसँग मिलेर पाल्पाको पर्यटन विकासमा काम गर्ने योजना रहेको टुरिज्म एक्सन कमिटी तानसेनका संयोजक सागर महर्जनले बताउनुभयो।
पाल्पामा केही समय उहाँहरूलाई लम्ब्याउनका लागि केही कार्यक्रमहरू अहिले ट्याक्ट मार्फत नेपाल टुरिज्म बोर्डसँग मिलेर गरिरहेका छौँ। त्यसमा सूचना पार्टीका कुराहरू छन्, साइनेज, स्ट्रीट नम्बरिङहरूदेखि लिएर पार्किङका कुराहरूलाई सहजीकरण गर्नका लागि हामीसँग उपलब्ध भएका स्थानहरू, टुनखेलका ग्राउण्ड पनि चलाइरहेका छौँ।
आन्तरिक पर्यटक धेरै आउँदा तानसेनमा पार्किङ, पर्यटक गाइडको समस्या हुने गरेको छ। पहिलो पटक पाल्पा घुम्न आउनेहरूका लागि यहाँ कुन कुन ठाउँ घुम्ने, त्यसको धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्व के हो भन्ने जानकारी दिने पर्यटन सूचना केन्द्रको समेत अभाव रहेको छ। यस वर्ष विगतमा भन्दा पर्यटनको क्षेत्रमा धेरै बजेट विनियोजन गरेको बताउनुहुन्छ तानसेन नगरपालिकाकी नगर उपप्रमुख प्रतीक्षा गाहासिङज्याली।
यहाँका पर्यटकीय गन्तव्यहरू जस्तै रानी महल, दरबार क्षेत्र, रणबुजेश्वरी मन्दिरहरू, विभिन्न धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका ठाउँहरूलाई पनि हामीले मरमत सम्हार गर्ने कामहरू गरिराखेका छौँ।
पाल्पामा अवलोकन गर्न आउने पर्यटक पाल्पा दरबार संग्रहालय, श्रीनगर डाँडा, भैरवस्थान मन्दिर, रानी महल, रिणी क्षेत्र लगायतका स्थानमा धेरै पुग्ने गर्दछन्। धार्मिक तथा पौराणिक महत्व बोकेका पर्यटनका सम्भावना भएका क्षेत्रलाई पर्यटन विकाससँगै जोडेर लगानी विस्तार गर्दै घुम्ने र भुल्ने वातावरण निर्माण गरियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात
तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। हङकङको ताइपो जिल्लामा सार्वजनिक आवास भवनमा भीषण आगलागी हुँदा मृत्यु हुनेहरूको संख्या 44 पुगेको छ। गैराती भएको आगलागीमा परि 270 जना भन्दा धेरै मानिसहरू अझै हराइरहेका अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। आगो नियन्त्रणमा लिन करिब 760 अग्नि नियन्त्रकहरू खटाइएका थिए। 18 घण्टापछि आगो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। जाली, प्लास्टिकका टुक्रा र प्रज्वलनशील पदार्थका कारण आगो छिटो फैलिएको हुन सक्ने भन्दै तीन निर्माण कम्पनीका कार्यकारीहरूलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको स्थानीय संचार माध्यमहरूले बताएका छन्। अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउस नजिकै एकजना बन्दुकधारीले गोली हानी अमेरिकी राष्ट्रिय सुरक्षा गार्डका दुईजना सैनिकलाई गम्भीर घाइते तुल्याएको छ। गोली प्रहार हुँदा फ्लोरिडामा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शंकास्पद आक्रमणकारी सन् 2021 अमेरिका छिरेको अफगानी नागरिक रहेका बताउनुभयो। बन्दुकधारीलाई तत्कालै नियन्त्रणमा लिइएको थियो। चीनको दक्षिण पश्चिम प्रान्त युनानमा आज बिहान एउटा रेलले निर्माणको काम गरिरहेका कामदारहरूलाई ठक्कर दिँदा 11 जनाको मृत्यु भएको छ। कुनमिङको लुयो याङ टाउन स्टेशन क्षेत्रमा भएको दुर्घटनामा परि अन्य दुईजना घाइते भएका अधिकारीहरूले बताएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अब खेलकुद। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई 144 रनको लक्ष्य दिएको छ। त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला किर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले 19.4 ओभरमा 143 रन बनाउँदै अल आउट भयो। आजको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको हो। पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच भइरहेको छ भने आज अपराह्न 4 बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आठौं राष्ट्रिय सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै सामाजिक सुरक्षालाई दिगो बनाउन सरकारको रचनात्मक सहयोग रहने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। नेपाल राष्ट्र बैंकद्वारा आजदेखि 100 रूपैयाँको नोट नयाँ साथ सज्जामा निष्कासन र हङकङको ताइपो जिल्लामा आवासीय भवनहरूमा भएको आगलागीमा मृत्यु हुनेहरूको संख्या 44 अझै 270 बेपत्ता। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।